دانیال باب دو۔ اپنی حکومت کے دوسرے سال میں نبوکدنیزر نے خواب دیکھا۔ خواب اتنا ہولناک تھا کہ وہ گھبرا کر جاگ اٹھا۔ اس نے حکم دیا کہ تمام قسمت کا حال بتانے والے جادوگر، افسونگر اور نجومی میرے پاس آ کر خواب کا مطلب بتائیں۔ جب وہ حاضر ہوئے تو بادشاہ بولا، میں نے ایک خواب دیکھا ہے جو مجھے بہت پریشان کر رہا ہے، اب میں اس کا مطلب جاننا چاہتا ہوں۔ نجومیوں نے آرامی زبان میں جواب دیا، بادشاہ سلامت، اپنے خادموں کے سامنے یہ خواب بیان کریں تو ہم اس کی تعبیر کریں گے۔ لیکن بادشاہ بولا، نہیں، تم ہی مجھے وہ کچھ بتاؤ اور اس کی تعبیر کرو جو میں نے خواب میں دیکھا۔ اگر تم یہ نہ کر سکو تو میں حکم دوں گا کہ تمہیں ٹکڑے ٹکڑے کر دیا جائے اور تمہارے گھر کچرے کے ڈھیر ہو جائیں گے۔ یہ میرا مسمم ارادہ ہے، لیکن اگر تم مجھے وہ کچھ بتا کر اس کی تعبیر کرو جو میں نے خواب میں دیکھا تو میں تمہیں اچھے تحفے اور انعام دوں گا، نیز تمہاری خاص عزت کروں گا۔ اب شروع کرو، مجھے وہ کچھ بتاؤ اور اس کی تعبیر کرو جو میں نے خواب میں دیکھا۔ ایک بار پھر انہوں نے منت کی، بادشاہ اپنے خادموں کے سامنے اپنا خواب بتائیں تو ہم ضرور اس کی تعبیر کریں گے۔ بادشاہ نے جواب دیا، مجھے صاف پتا ہے کہ تم کیا کر رہے ہو، تم صرف ٹال مٹول کر رہے ہو، کیونکہ تم سمجھ گئے ہو کہ میرا ارادہ پکا ہے۔ اگر تم مجھے خواب نہ بتاؤ تو تم سب کو ایک ہی سزا دی جائے گی، کیونکہ تم سب جھوٹ اور غلط باتیں پیش کرتے ہو اور تم اس بات پہ متفق ہو گئے ہو، یہ امید رکھتے ہوئے کہ حالات کسی وقت بدل جائیں گے۔ مجھے خواب بتاؤ تو مجھے پتہ چل جائے گا کہ تم مجھے اس کی صحیح تعبیر پیش کر سکتے ہو۔ نجومیوں نے اعتراض کیا، دنیا میں کوئی بھی انسان وہ کچھ نہیں کر پاتا جو بادشاہ مانگتے ہیں۔ یہ کبھی ہوا بھی نہیں کہ کسی بادشاہ نے ایسی بات کسی قسمت کا حال بتانے والے جادوگر یا نجوبی سے طلب کرے، خواہ بادشاہ کتنا عظیم کیوں نہ تھا۔ جس چیز کا تقاضا بادشاہ کرتے ہیں وہ حد سے زیادہ مشکل ہے، صرف دیوتا ہی یہ بات بادشاہ پر ظاہر کر سکتے ہیں، لیکن وہ تو انسان کے درمیان رہتے نہیں۔ یہ سن کر بادشاہ آگ بگولا ہو گیا۔ بڑے غصے میں اس نے حکم دیا کہ بابل کے تمام دانش مندوں کو سزائے موت دی جائے۔ فرمان صادر ہوا کہ دانش مندوں کو مار ڈالنا ہے۔ چنانچہ دانیال اور اس کے دوستوں کو بھی تلاش کیا گیا تاکہ انہیں سزائے موت دیں۔ شاہی محافظوں کا افسر بنام ایریوک ابھی دانش مندوں کو مار ڈالنے کے لیے روانہ ہوا کہ دانیال بڑی حکمت اور موقع شناسی سے اس سے مخاطب ہوا۔ اس نے افسر سے پوچھا، بادشاہ نے اتنا سخت فرمان کیوں جاری کیا؟ ایوک نے دانیال کو سارا معاملہ بیان کیا۔ دانیال فوراً بادشاہ کے پاس گیا اور اس سے درخواست کی، ذرا مجھے کچھ مہلت دیجیے تاکہ میں بادشاہ کے خواب کی تعبیر کر سکوں۔ پھر وہ اپنے گھر واپس گیا اور اپنے دوستوں حنانیہ، میسائل اور عزریہ کو تمام سورہ حالات سنائی۔ وہ بولا، آسمان کے خدا سے التجا کریں کہ وہ مجھ پر رحم کرے، منت کریں کہ وہ میرے لیے بھید کھولے تاکہ ہم دیگر دانش مندوں کے ساتھ ہلاک نہ ہو جائیں۔ رات کے وقت دانیال نے رویا دیکھی جس میں اس کے لیے بھید کھولا گیا۔ تب اس نے آسمان کے خدا کی حمد و ثنا کی، اللہ کے نام کی تمجید ازل سے ابد تک ہو، وہی حکمت اور قوت کا مالک ہے، وہی اوقات اور زمانے بدل دیتا ہے، وہی بادشاہوں کو تخت پر بٹھا دیتا اور انہیں تخت پر سے اتار دیتا ہے، وہی دانش مند کو دانائی اور سمجھداروں کو سمجھ عطا کرتا ہے، وہی گہری اور پوشیدہ باتیں ظاہر کرتا ہے، جو کچھ اندھیرے میں چھپا رہتا ہے اس کا علم وہ رکھتا ہے کیونکہ وہ روشنی سے گھرا رہتا ہے۔ اے میرے باپ دادا کے خدا، میں تیری حمد و ثنا کرتا ہوں، تو نے مجھے حکمت اور طاقت عطا کی ہے، جو بات ہم نے تجھ سے مانگی وہ تو نے ہم پر ظاہر کی، کیونکہ تو نے ہم پر بادشاہ کا خواب ظاہر کیا ہے۔ پھر دانیال اریوک کے پاس گیا جسے بادشاہ نے بابل کے دانش مندوں کو سزائے موت دینے کی ذمہ داری دی تھی۔ اس نے اس سے درخواست کی، بابل کے دانش مندوں کو موت کے گھاٹ نہ اتاریں، کیونکہ میں بادشاہ کے خواب کی تعبیر کر سکتا ہوں، مجھے بادشاہ کے حضور پہنچا دیں تو میں انہیں سب کچھ بتا دوں گا۔ یہ سن کر اریوک بھاگ کر दानियाल को बादशाह के हुजूर ले गया। वो बोला, मुझे यहूदा के जिलावतनों में से एक आदमी मिल गया जो बादशाह को ख्वाब का मतलब बता सकता है। तब नबूकदनेज़र ने दानियाल से, जो बेलतशफर कहलाता था, पूछा, क्या तुम मुझे वो कुछ बता सकते हो जो मैंने ख्वाब में देखा? क्या तुम उसकी ताबीर कर सकते हो? दानियाल ने जवाब दिया, जो भेद बादशाह जानना चाहते हैं उसे खोलने की कुंजी किसी भी दानिशमंद जादूगर, किस्मत का हाल बताने वाले या गैब दान के पास नहीं होती, लेकिन आसमान पर एक खुदा है जो भेदों का मतलब इंसान पर जाहिर कर देता है। उसी ने नबूकदनेज़र बादशाह को दिखाया कि आने वाले दिनों में क्या कुछ पेश आएगा। सोते वक्त आपने ख्वाब में रोया देखी। ऐ बादशाह, जब आप पलंग पर लेटे हुए थे तो आपके जहन में आने वाले दिनों के बारे में ख्यालात उभर आए। तब भेदों को खोलने वाले खुदा ने आप पर जाहिर किया कि आने वाले दिनों में क्या कुछ पेश आएगा। इस भेद का मतलब मुझ पर जाहिर हुआ है, लेकिन इसलिए नहीं कि मुझे दिगर तमाम दानिशमंदों से ज्यादा हिकमत हासिल है, बल्कि इसलिए कि आपको भेद का मतलब मालूम हो जाए और आप समझ सकें कि आपके जहन में क्या कुछ उभर आया है। ऐ बादशाह, रोया में आपने अपने सामने एक बड़ा और लंबा तरंगा मुजस्मा देखा जो तेजी से चमक रहा था। शक्ल सूरत ऐसी थी कि इंसान के रोंगटे खड़े हो जाते थे। सर खालिस सोने का था, जबकि सीना और बाजू चांदी के, पेट और रान पीतल की, और पिंडलियां लोहे की थीं। उसके पांव का आधा हिस्सा लोहा और आधा हिस्सा पकी हुई मिट्टी थी। आप इस मंजर पर गौर ही कर रहे थे कि अचानक किसी पहाड़ी ढलान से पत्थर का बड़ा टुकड़ा अलग हुआ। ये बगैर किसी इंसानी हाथ के हुआ। पत्थर ने धड़ाम से मुजस्मे के लोहे और मिट्टी के पांव पर गिरकर दोनों को चूर चूर कर दिया। नतीजे में पूरा मुजस्मा पाश पाश हो गया। जितना भी लोहा, मिट्टी, पीतल, चांदी और सोना था वो उस भूसे की मानिंद बन गया जो गाहते वक्त बाकी रह जाता है। हवा ने सब कुछ यूं उड़ा दिया कि इन चीजों का नामो निशान तक न रहा। लेकिन जिस पत्थर ने मुजस्मे को गिरा दिया वो जबरदस्त पहाड़ बनकर इतना बढ़ गया कि पूरी दुनिया उससे भर गई। यही बादशाह का ख्वाब था। अब हम बादशाह को ख्वाब का मतलब बताते हैं। ऐ बादशाह, आप शहंशाह हैं। आसमान के खुदा ने आपको सल्तनत, कुव्वत, ताकत और इज्जत से नवाजा है। उसने इंसान को जंगली जानवरों और परिंदों समेत आप ही के हवाले कर दिया है। जहां भी वो बसते हैं उसने आपको ही उन पर मुकर्रर किया है। आप ही मस्कूरा सोने का सिर हैं। आपके बाद एक और सल्तनत कायम हो जाएगी, लेकिन उसकी ताकत आपकी सल्तनत से कम होगी। फिर पीतल की एक तीसरी सल्तनत वजूद में आएगी जो पूरी दुनिया पर हुकूमत करेगी। आखिर में एक चौथी सल्तनत आएगी जो लोहे जैसी ताकतवर होगी, जिस तरह लोहा सब कुछ तोड़कर पाश पाश कर देता है, उसी तरह वो दिगर सबको तोड़कर पाश पाश करेगी। आपने देखा कि मुजस्मे के पांव और उंगलियों में कुछ लोहा और कुछ पकी हुई मिट्टी थी। इसका मतलब है इस सल्तनत के दो अलग हिस्से होंगे, लेकिन जिस तरह ख्वाब में मिट्टी के साथ लोहा मिलाया गया था उसी तरह चौथी सल्तनत में लोहे की कुछ न कुछ ताकत होगी। ख्वाब में पांव की उंगलियों में कुछ लोहा भी था और कुछ मिट्टी भी। इसका मतलब है चौथी सल्तनत का एक हिस्सा ताकतवर और दूसरा नाजुक होगा। लोहे और मिट्टी की मिलावट का मतलब ये है कि लोग आपस में शादी करने से एक दूसरे के साथ मुत्तहिद होने की कोशिश करेंगे, तभी वो एक दूसरे से पैवस्त नहीं रहेंगे, बिल्कुल उसी तरह जिस तरह लोहा मिट्टी के साथ पैवस्त नहीं रह सकता। जब ये बादशाह हुकूमत करेंगे उन्हीं दिनों में आसमान का खुदा एक बादशाही कायम करेगा जो न कभी तबाह होगी न किसी दूसरी कौम के हाथ में आएगी। ये बादशाही इन दिगर तमाम सल्तनतों को पाश पाश करके खत्म करेगी, लेकिन खुद अबद तक कायम रहेगी। यही ख्वाब में उस पत्थर का मतलब है जिसने बगैर किसी इंसानी हाथ के पहाड़ी ढलान से अलग होकर मुजस्मे के लोहे, पीतल, मिट्टी, चांदी और सोने को पाश पाश कर दिया। इस तरीके से अजीम खुदा ने बादशाह पर जाहिर किया कि मुस्तकबिल में क्या कुछ पेश आएगा। ये ख्वाब काबिल एतमाद और उसकी ताबीर सही है। ये सुनकर नबूकदनेज़र बादशाह ने औंधे मुंह होकर दानियाल को सजदा किया और हुक्म दिया कि दानियाल को गल्ला और नजूर की कुर्बानियां पेश की जाएं। दानियाल से उसने कहा, यकीनन तुम्हारा खुदा खुदाओं का खुदा और बादशाहों का मालिक है, वो वाकई भेदों का खोलने वाला है, वरना तुम ये भेद मेरे लिए खोल ना पाते। नबूकदनेज़र ने दानियाल को बड़ा ओहदा और मुतअद्दिद बेशकीमत तोहफे दिए। उसने उसे पूरे सूबे बाबुल को उसके हाथ में सौंप दिया और उसका गवर्नर बना दिया। साथ साथ दानियाल बाबुल के तमाम दानिशमंदों पर मुकर्रर हुआ। उसकी गुजारिश पर बादशाह ने सदरक, मेसक और अबेदनहू को सूबे बाबुल की इंतजामिया पर मुकर्रर किया। दानियाल खुद शाही दरबार में हाजिर रहता था।